پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم, وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر گلرخ اور انجینئر تیانوان. ہمارا یہ پروگرام ریڈیو پر میڈیم ویو 972 پر پاکستان اور بھارت کے لیے, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ urdu.voa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس پروگرام کو ہمارے فیس بک پیجز پر بھی سنا جا سکتا ہے, جہاں آپ کو اس کا براڈ کاسٹ لنک دستیاب ہے. جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. تو لیجیے آج کا پروگرام شروع کرتے ہیں.
کیا آپ میری آواز سن سکتے ہیں؟ میں کب سے اس اندھیرے میں قید ہوں؟ کیا آپ میری مدد کریں گے؟ کیا آپ مجھے اس اندھیرے سے نکال سکتے ہیں؟
سب کہتے ہیں میرا بیٹا مجھ پہ گیا ہے, کاش میں بھی اسے دیکھ سکتا.
سب کہتے ہیں میں بہت پیاری ہوں, کاش میں خود کو دیکھ سکتی.
میرا گھر میری دنیا ہے, کاش میں بھی اپنی دنیا دیکھ سکتی.
یہ صرف اندھیروں کو جانتے ہیں, روشنی کا تصور بھی نہیں کر سکتے.
ہر جگہ میرے چمکنے سے اجالا ہو
جائے. ایل آر بی ٹی اب تک اپنے سینٹرز میں 3 کروڑ اندھیری زندگیاں روشن کر چکا ہے.
ہر جگہ میرے چمکنے سے اجالا ہو جائے.
ہم بھی دیکھ سکتے ہیں اپنے دل کی آنکھوں سے آفتاب کی کرنیں آسمان کے
وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارا آج کا مہمان ہے. پاکستان میں آنکھوں کی بیماریوں اور قابل علاج نابینا پن دور کرنے میں کوشاں سب سے بڑا فلاحی ادارہ لیٹن رحمت اللہ بینیولنٹ ٹرسٹ یا ایل آر بی ٹی, جو گزشتہ 30 سال میں 3 کروڑ 20 لاکھ سے زیادہ پاکستانیوں کی تاریک بے نور اور بے رنگ زندگیوں میں روشنی رنگوں اور خوشیوں کے اجالے بکھیر چکا ہے. پاکستان بھر میں غریب مریضوں کو نابینا ہونے سے بچانے اور قابل علاج نابینا پن دور کر کے ان کے لیے بینائی کی روشنی کا مفت بندوبست کرنے والے اس نیٹ ورک کے روشن ماضی اور روشن حال پر روشنی ڈالنے کے لیے ہم نے مہمان بنایا ہے ایل آر بی ٹی پاکستان کے چیئرمین نجم الثاقب حمید اور ایل آر بی ٹی کے سب سے بڑے ہسپتال کے چیف کنسلٹنٹ ڈاکٹر فواد رضوی کو. اور پاکستان بھر میں آنکھوں کے علاج کے 19 ہسپتالوں اور 55 آئی سینٹرز پر مشتمل ادارے ایل آر بی ٹی تک ہر دم رواں ہے زندگی اور اس کے سننے والوں کی رسائی کا ذریعہ بننے والے ہمارے آج کے پاکستانی امریکی مہمان ہیں امریکی ریاست کیلیفورنیا کے ایک ماہر امراض چشم ڈاکٹر اظہر صلاح الدین, جو گزشتہ 10 سال سے ادارے کے مریضوں کو اپنے خدمات کا عطیہ دینے کے لیے ہر سال پاکستان کا سفر کرتے ہیں. ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہمارے مہمان نجم الثاقب حمید اس وقت موجود ہیں کراچی سے ٹیلی فون پر ہمارے ساتھ, اور ہمارے دوسرے مہمان اظہر صلاح الدین موجود ہیں یہاں امریکہ سے ٹیلی فون پر ہمارے ساتھ, اور ڈاکٹر فواد رضوی ہمارے ساتھ موجود ہیں کراچی پاکستان سے ٹیلی فون پر. ہم اپنے سبھی مہمانوں کو वेलकम कहते हैं और उनके शुक्रगुजार हैं जिन्होंने हमारे सुनने वालों को इस काबिल कदर इदारे के बारे में मालूमात फराहम करने के लिए अपने कीमती वक्त में से कुछ वक्त निकाला। अस्सलाम वालेकुम नजमुल साकिब हमीद साहब।
अस्सलामुअलैकुम जासमीन, कैसी हैं आप?
मैं ठीक हूँ, बेहद शुक्रिया आपका, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। अस्सलामुअलैकुम डॉक्टर फवाद रिजवी साहब।
वालेकुम अस्सलाम जासमीन, थैंक यू फॉर इनवाइटिंग मी।
बहुत शुक्रिया आपका, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। और अस्सलामुअलैकुम डॉक्टर अजहर सलाउद्दीन साहब।
जी अस्सलामुअलैकुम, कैसे हैं आप?
अल्लाह का शुक्र है, बेहद शुक्रिया आपका भी, और आप जरिया बने हमारा आपने इन मेहमानों तक पहुंचने का, इसका आपके लिए खुसूसी शुक्रिया अदा करते हुए आज का प्रोग्राम शुरू करते हैं और गुफ्तगू का आगाज करेंगे नजमुल साकिब हमीद साहब आपसे। कुछ बताइए कि एक गाड़ी पर कायम आंखों के इलाज के एक छोटे से मोबाइल यूनिट का 30 साल में 19 अस्पतालों और 55 आई सेंटर्स में ढल जाना और गरीब मरीजों को जदीद तरीन टेक्नोलॉजी और जदीद मशीनों के इस्तेमाल पर मबनी ऐसे मयार का महंगा मगर मुफ्त इलाज फराहम करना जो तरक्की याफ्ता मुल्क के शहरियों को भी बगैर इंश्योरेंस के दस्तयाब नहीं होता, तो क्या कहानी है ये और कौन है इस कहानी के असल किरदार जो गुज़िश्ता 30 साल से पाकिस्तान में रोशनियों की जानिब इस सफर को थमने नहीं दे रहे?
थाना जी, इसके जो जिनके ख्वाब था वो थे ग्राम लेटन, जो थे तो हिंदुस्तान के बाशिंदे लेकिन पाकिस्तान में उन्होंने तकरीबन 50 साल गुजारे और उनके एक दोस्त थे जकार रहमतुल्ला साहब, दोनों रिटायर हुए थे 1984 के, तो माशाल्लाह अल्लाह ने उनको बहुत नवाजा था, पाकिस्तान ने उनको बहुत नवाजा था, तो इस वजह से वो चाहते ये थे कि कुछ खुद पे बैक करें पाकिस्तान के गरीब लोगों को। तो उन्होंने शोभा जो उसका इंतखाब किया वो था कि आंखों का एम्बुलेंस, क्योंकि उस जमाने में पाकिस्तान के अंदर तकरीबन 2% हमारी जो आबादी थी वो नाबीना थी और तकरीबन उससे 10 गुना ज्यादा ऐसे लोग थे जिनकी नजर कमजोर थी, तो इट वॉज अ मेजर पब्लिक हेल्थ प्रॉब्लम। इस वजह से उनका ख्वाब तो ये था कि जान बिछा दें सारे पाकिस्तान में, वो जान की जरूरत इसलिए थी कि देखिए ना पाकिस्तान तो एक पसमंदा मुल्क है ना, लोग गरीब हैं, मुश्किल से वो एक वक्त का खाना अपने लिए अपनी फैमिली के लिए मुहैया कर सकते हैं, तो पैसे नहीं होते उनको कोई मेडिकल ट्रीटमेंट के लिए, और जब उनका कोई ऐसा होता है तो चॉइस उनके सामने कोई ऐसा मरहला आ जाए जिसमें फॉर उनको ये आंखें कमजोर हो जाए या कोई ऐसा इमराज हो जाए आंख का जिसकी वजह से उनकी नाबीनाई हो जाए, तो उनके पास चॉइस ये होता है कि भाई या तो ट्रीटमेंट करा दें या अपने अपने अगर ट्रीटमेंट कराएंगे तो इतना पैसा लगेगा कि बच्चों को खाना खिलाने के लिए नहीं होगा और पैसे नहीं होंगे, इस वजह से ये शुरू किया था। तो जान बिछाया खाब था उनका और शुरू तो हम लोगों ने ये किया कि एक मोबाइल यूनिट से जिनके छोटे से कस्बे चंदोबागो में हम लोगों ने उसको एस्टेब्लिश किया, वहां से वो उसी के अंदर मोबाइल यूनिट में सर्जरी होती थी टेंटों के अंदर वार्ड से, और वो फिर अगले साल हमने पर्पस बिल्ट हॉस्पिटल बनाया और इसी तरह ये बढ़ता रहा इदारा। आप देख लीजिए 30 साल के बाद हम लोग 19 अस्पताल हो गए, पहले साल के अंदर में सिर्फ 11,500 लोगों का इलाज किया, पिछले साल जो भी जो जुलाई में खत्म हुआ है 27,00,000 लोगों का हमने इलाज किया बिल्कुल मुफ्त। इस साल उम्मीद हमारी ये है कि हम 30
कर देंगे
मजमू तौर पे, तो आपने बताया कि
3 करोड़ से ज्यादा आपने आपकी वेबसाइट के मुताबिक हो चुका है। ये तो हुआ ना कि ये शुरू तो उन्होंने कर दिया था, लेकिन वो कौन से किरदार हैं जिसका आप जिक्र करेंगे कि जिन्होंने इस प्रोग्राम को इस इदारे को अब तक चलाने में मदद कर रहे हैं और ये जारी है मुसलसल जारी है, और कैसे ये पाकिस्तान के 19 मराकज में बल्कि 74 मराकज में बन चुका है और बकौल आपके कि ऐसी जगह पर जहां हर पाकिस्तानी जो है सिर्फ 3 घंटे की ड्राइव के बाद अपने किसी ऐसे LRBT के मरकज तक पहुंच सकता है, तो कैसे कौन प्लानिंग करता है इसकी, कैसे हुआ और फंड्स कहां से आते हैं इसके लिए?
इस इदारे का पहला चेयरमैन तो ग्राम लेटन थे, वाइस चेयरमैन जकार रहमतुल्ला थे, ग्राम लेटन ने 15 साल तक इस इदारे के चेयरमैन रहे और उन्होंने गाइड किया। जब उनका इंतकाल हुआ तो हमारे सिर्फ 9 अस्पताल थे और हम तकरीबन 9,00,000 लोगों का इलाज करके सालाना, तो उसके बाद जफर हसन साहब ने चेयरमैनशिप संभाली, उन्होंने भी इस इंस्टीट्यूशन को चलाया, और 1984 में वो रिटायर्ड हो गए 91 ईयर्स की उम्र उनकी उम्र में। और उसके बाद मैंने आई टुक ओवर द रेंज और अब हम किनारे हैं। ये चलता है ज़कात और ज़कात से।
अच्छा अच्छा,
तो ये सारा इदारा जो है ना ये सारा मुनस्सर है। लेकिन पाकिस्तानी जो है ना चाहे पाकिस्तान में हो या बाहर हो बड़े जनरस, जो चाहे वो जितना भी वो अफोर्ड कर सकते हैं वो देते हैं गरीब लोगों की मदद की। तो अल्लाह का बड़ा करम है कि हम लोगों के हमारे इदारे की रेपुटेशन बहुत अच्छी है, देखते हैं लोग के काम बहुत अच्छा करते हैं, बड़ा ट्रांसपेरेंट ऑर्गेनाइजेशन है। एंड उसकी वजह से एहतियात और ज़कात हमारे हमें देते हैं जिससे हम ये अदारा चलाते हैं। और देखिए अभी तक हर साल ये बढ़ता रहा है। और इसका अंदाजा मैं एक और दूं, क्योंकि जब ये लोगों को इसका नौयत का समझ नहीं आएगी जब तक मैं ये ना बताऊं कि एक तिहाई आई पेशेंट जो पाकिस्तान में हैं वो एनआरजीटी से इलाज कराते। एक तिहाई, मेरा नहीं ख्याल कि दुनिया में कोई ऐसा अदारा होगा इसका इतना इम्पैक्ट हो सोसाइटी और गरीब लोग।
बिल्कुल,
ये भी बताना चाह रहा था कि ये सिर्फ हम लोग ये नहीं कि वॉल्यूम हम बहुत लोगों का ट्रीट करते हैं, लेकिन जो मियार है ना इसका, जैसे आपने फरमाया था, वो किसी भी अदारे से दुनिया में कंपेयर
कर सकते हैं। तो इसकी वजह ये भी है कि आप कामला जो इतना एफिशिएंट है और जाहिर है कि उसकी ट्रेनिंग इतनी है, इतना क्वालिफाइड है, जो आपके साथ मिलकर इस इदारे को आगे बढ़ा रहा है और इसकी जो साख इसकी बन चुकी है उसको बरकरार रखे हुए और इसकी साख को मजीद मजबूत कर रहा है। और इसी में जाहिर है इसके चीफ कंसल्टेंट डॉक्टर फवाद रिजवी भी शामिल हैं जो इस वक्त हमारे साथ टेलीफोन पर मौजूद है कराची से। तो अस्सलाम वालेकुम डॉक्टर फवाद रिजवी साहब।
वालेकुम अस्सलाम।
नजमुद साकिब हमीद ने तो बताया कि ये इदारा कैसे शुरू हुआ और अब तक इसका क्या प्रोग्राम पहुंच चुका है, किस हद तक ये पहुंच चुका है, लेकिन आप क्योंकि इस इदारे में चीफ कंसल्टेंट हैं सबसे बड़े इदारे के जो मरकज है कराची में, तो आप ये बताइए कि इस इदारे में अब तक आंखों के किस किस्म के मरीजों का इलाज हो चुका है और हो रहा है, और कैसे ये मुमकिन हो रहा है कि आंखों के इलाज से मुतालिक किसी भी जदीद तरीन मशीन का इस्तेमाल करने में आपका इदारा बाकी सभी इदारों से सबकत ले जाता है।
जी हाँ, देखिए मैं बताऊं आपको कि ये जो हमारा इदारा है इसके अंदर दो अस्पताल ऐसे हैं जिनको हम टर्शियरी आई केयर सेंटर्स कहते हैं। एक वो जो कि कराची में है और दूसरा लाहौर में है। और कराची का मैं इस अस्पताल का एलआरबीटी बेस आई हॉस्पिटल कोरंगी का इंचार्ज हूँ। और ये टर्शियरी आई केयर सेंटर से मुराद ये होती है कि एक ऐसा अस्पताल जिसमें आई से रिलेटेड सारी सहूलियात मौजूद हैं और हमारे पास एक मामूली या आसान ऑपरेशन, जैसे कि हम वर्षे आम में कहते हैं मोतिया का ऑपरेशन बड़ा कॉमन है और सबसे ज्यादा किए जाते हैं, उससे लेके कॉम्प्लिकेटेड ऑपरेशन जैसे पर्दे के ऑपरेशन या डायबिटीज में आंख के ऊपर जो असरात पड़ते हैं ट्रीटमेंट जिसमें लेजर्स वगैरह इन्वॉल्व होते हैं, तो ये सारी चीजें हमारे इदारे में फ्री ऑफ कॉस्ट होती हैं। अच्छा, अब ये मुमकिन ऐसे हुआ है कि बेसिकली ये इदारा हमारा सिर्फ ये नहीं कि पेशेंट्स का इलाज करता है, क्योंकि ये टर्शियरी आई केयर सेंटर है तो ये टीचिंग और ट्रेनिंग में भी इन्वॉल्व है। यानी कि वो लोग जो कि बेसिक MBBS करने के बाद आगे आई की फील्ड को एज ए स्पेशलिस्ट फील्ड चूज करते हैं, तो उनकी टीचिंग और ट्रेनिंग के लिए इदारा जो है रिकग्नाइज इदारा है। इसके साथ साथ ये इदारा एक अंडर ग्रेजुएट यानी कि मेडिकल कॉलेज के साथ एफिलिएटेड है और हमारे कुछ डॉक्टर्स जो हैं वहां पर जाकर मेडिकल कॉलेज में भी उनके फैकल्टी मेंबर्स हैं। सो ये सिर्फ ना के खिदमत दे रहा है लोगों को यानी मरीजों को, बल्कि एट द सेम टाइम ट्रेन भी कर रहा है डॉक्टर्स को आगे सब स्पेशलिटीज के अंदर। इसके साथ साथ हमारे इदारे के अंदर एक स्कूल ऑफ पैरामेडिसिन है, क्योंकि पाकिस्तान के अंदर डॉक्टर्स के साथ साथ पैरामेडिक्स यानी ट्रेन पैरामेडिक्स की बड़ी कमी है। तो पूरा एक स्कूल ऑफ पैरामेडिसिन है जो कि इन बच्चों को जो कि पैरामेडिक्स हैं हॉस्टल में यानी आई के अंदर आते उनको ट्रेन करता है, जो कि चश्मे के नंबर यानी रिफ्रैक्शन से जिनका ताल्लुक, जिनको हम वहां पे अमरीका के अंदर ऑप्टोमेट्रिस्ट भी कहते हैं, वो लोग जो ऑपरेशन थिएटर में आई के मद में मदद कराते हैं यानी कि ऑप्टोमेट्रिस्ट ओटी टेक्नीशियन, और वो लोग जो कि हमें ओपीडी में मदद देते हैं यानी ऑप्टोमेट्रिक टेक्नीशियन, उनको भी ट्रेन करता है। और सिर्फ ट्रेन ही नहीं करता, ये रिकग्नाइज इदारा है जो कि यहाँ के ट्रेन लोग आगे जाके एग्जाम्स देके वो सिर्फ रिकग्नाइजिंग ही हो जाते ट्रेन भी होते हैं एट द सेम टाइम। सो हम मरीजों की भी एक एट वन एंड उनकी भी हेल्प आउट करते हैं इस तरह की, उनका फ्री इलाज करते हैं, एट द सेम टाइम टीचिंग एंड ट्रेनिंग में भी इन्वॉल्व है। और देखें आई के मत में क्योंकि ये टर्शियरी आई केयर सेंटर है और यहाँ पे सोफिस्टिकेटेड सर्जरीज जैसे कॉर्नियल ट्रांसप्लांट भी होता है, रेटिनल सर्जरीज भी होती है, तो ऑब्वियसली इनके डायग्नोस्टिक प्रोसीजर्स और इनकी علاج معالجے کے لیے جن اکوپمنٹ کی ضرورت ہوتی ہے وہ اسٹیٹ آف دی آرٹ اکوپمنٹ ہے. تو جہاں تک تعلق ہے اکوپمنٹ کا, کیونکہ یہ اکوپمنٹ بہت مہنگے ہیں, تو ہمارے جو دو بڑے سینٹرز ہیں وہاں پہ اکوپمنٹس یہ سارے موجود ہیں. باقی کے جو سیکنڈری آئی سینٹرز ہیں وہاں سارے بیسک اکوپمنٹس موجود ہیں. تو جہاں تک علاج کا تعلق ہے, یہ جو بھی علاج آئی کی مد میں آپ کو امریکہ میں بھی کسی ایک بڑے سینٹر میں اویلیبل ہوگا, وہ ایزیلی فری آف کاسٹ آپ کو ہمارے سینٹر پہ ملے گا.
تو یہ سارے جو پروگرامز ہیں اس کی پلاننگ کون لوگ ہیں, جو کوئی آپ کا بورڈ ہوگا جو ان کی سب کی پلاننگ کرتا ہے؟
جی دیکھیے, بات دراصل یہ ہے کہ اس طرح سے ایک بورڈ آف ٹرسٹیز ہے, اس کے نیچے جو ہے وہ ایک پورا آفیشیٹنگ ایک سیٹ اپ ہے جس کے اندر چیئرمین, وائس چیئرمین اور باقی آفس بیئرز ہوتے ہیں, اور ان کے نیچے یہ 19 ہسپتال ہیں, اور ہر ہسپتال ایک ہیڈ ہوتا ہے. تو اس کو پلان اس طرح کیا جاتا ہے کہ ہر سال وہ اپنی بجٹنگ کرتے ہیں, اپنی ریکوائرمنٹس دیکھتے ہیں, یہ دیکھتے ہیں کہ اس سال ہم نے کتنے پرابیبلی پیشنٹ دیکھنے ہیں اور اگلے سال ہم کتنا گرو کر جائیں گے. تو اس کے باقاعدہ پلان کرتے ہیں, ایک 3-year پلان بنتا ہے, ایک 5-year پلان بنتا ہے, اسی حساب سے پھر وہ اس کے لیے ہم لوگوں سے عطیات کی ریکویسٹ کرتے ہیں, فنڈز مانگتے ہیں, اور پھر یہ دیکھتے ہیں کہ ٹیکنالوجی کیسے کیسے چینج ہو رہی ہے اور اس کے لیے ہمیں کتنے نئے اکوپمنٹس کی ضرورت ہے. تو پورا ایک پلاننگ کا پروسیس ہے جو کہ نیچے ہسپتالوں سے لے کے اوپر بورڈ آف ٹرسٹیز تک جاتا ہے. تو دس از ہاؤ پلان, اور اسی کے لیے پھر ہم ریکویسٹ کرتے ہیں لوگوں سے کہ ہماری مدد کریں تاکہ ہم یہ کام آگے بڑھا سکیں.
تو لوگ کیسے فنڈز کیسے دیتے ہیں, آن لائن فنڈز دیتے ہیں, کیسے آپ تک اتنے فنڈز اکٹھے ہو جاتے ہیں کہ آپ ہر سال تقریباً ایک نیا ہسپتال یا ایک نیا مرکز قائم کر لیتے ہیں؟
جی ثاقب صاحب آپ کو زیادہ بہتر بتا سکیں گے اس کا باقاعدہ پورا ایک پورا پروسیس ہے. آئی تھنک ثاقب صاحب وڈ بی,
ثاقب صاحب مختصرا بتائیے کہ کیا طریقہ کیا ہوتا ہے فنڈز اکٹھے کرنے کا.
دیکھیں ہوتا یہ ہے کہ ہم لوگ ہر سال ایک زکات کے لیے کیمپین کرتے ہیں, ٹی وی کے اوپر بھی اپیل کرتے ہیں, پریس پہ بھی کرتے ہیں, اور ڈائریکٹ میل سے بھی کرتے ہیں, کہتے ہیں کہ ہمارے ادارے کو اپنی زکات تو تقریباً ہمارا 42% آف آر انکم از زکات گیون بائی پیپل بوتھ انسائڈ اینڈ آؤٹ سائڈ دی کنٹری. اس کے بعد جو باقی حصہ ہے اس میں سے تقریباً آپ سمجھ لیں کہ 30% آتا ہے پاکستانی لیونگ آؤٹ سائڈ دی کنٹری. جو ڈائسپورا ہے نا ہمارا,
یو
کے میں ہے, یو ایس میں ہے, کینیڈا میں ہے, گلف میں ہے, بھی کرتے ہیں, خود ڈائریکٹ بھی آتا ہے. یہ بھی ہے کہ ہمارے انٹرنیشنل فلائنگ کے بعد تھوڑا سا ہم انٹرنیشنل این جی اوز بھی ہیں, یہ سائٹ سیورز ہے, فریڈ ہونرز ہے, اور اس کے بعد برائن ہولڈن ریجن انسٹیٹیوٹ ہے, یہ لوگ بھی ہم ہمارے پارٹنرز ہیں, یہ بھی ہماری
آپ کے ساتھ شامل ہوتے ہیں. اچھا, اور اس کے علاوہ جو ڈاکٹرز ہیں باہر سے, پاکستان سے باہر جو ڈاکٹرز ہیں پاکستانی, وہ بھی آ کر ہر سال آپ کے ساتھ ملتے ہیں اور خدمات پیش کرتے ہیں, اور انہی میں سے ایک ڈاکٹر ہیں ڈاکٹر اظہر صلاح الدین, جو گزشتہ 10 سال سے, اور یہ 10 سال سے اس ادارے کے لیے اپنی خدمات اور پاکستان میں آنکھوں کے مریضوں کے لیے کارنیا کے احتیاط کے بندوبست کے ساتھ وہاں آتے ہیں, اور انہی کی وجہ سے آج ہمیں یہ موقع ملا کہ ہم پاکستان میں آنکھوں کے علاج کے اس سب سے بڑے فلاحی نیٹ ورک کو پاکستان اور دنیا بھر میں اپنے سننے والوں سے متعارف کرا سکیں. تو ہم ان کے بے حد شکر گزار ہیں. السلام علیکم ڈاکٹر اظہر صلاح الدین صاحب, ایک بار پھر
جی السلام علیکم. میں ہوں یہاں
پہ. آپ بتائیے کہ کیسے آپ ایل آر بی ٹی سے منسلک ہوئے, اور کس جذبے کے تحت آپ گزشتہ 10 سال سے اس ادارے اور اس کے مریضوں کے ساتھ اپنی وابستگی جاری رکھے ہوئے ہیں؟
یہ اچھا سوال پوچھا آپ نے. تو میں اپنے بارے میں کچھ بتاتا ہوں آپ کو کہ میں پاکستان میں بڑا ہوں اور کراچی میں, اور پھر ہائی اسکول کرنے کے بعد, تعلیم کرنے کے بعد میں امریکہ آ گیا. تو میرا گھر تو پاکستان ہے اور میرا دل ہمیشہ پاکستان میں ہوتا ہے, لیکن کچھ مجبوریوں کی وجہ سے میں پاکستان میں نہیں رہ سکتا. تو میرے ذہن میں ہمیشہ یہ ہوتا ہے کہ میں پاکستان کے لیے میں کوئی کیا کر سکتا ہوں, چاہے اتنی دور بیٹھ کے, اتنی دور رہ کے میں پاکستان کی خدمت کس طرح کروں. تو 10-12 سال پہلے میں نے میری تعارف ایل آر بی ٹی کے ساتھ ہوئی تھی, اور میں نے سوچا کہ یہاں بیٹھ کے میں کچھ تو فائدہ کر سکتا ہوں. تو امریکہ میں بہت سارے ادارے ہیں, خاص کر کے ایک خاص ادارہ ہے جس کا نام ہے سی انٹرنیشنل, ان سے میں نے رابطہ قائم کیا, میں نے ان سے بات کی. تو ان کا تو کام یہ ہے کہ پوری دنیا میں, انڈیا میں, بنگلہ دیش میں, افریقہ میں, ان کا کام یہ کہ جتنے ہسپتال ہیں وہ ان کی سہولت کرتے ہیں, آنکھوں کے اسپتال کی وہ سہولت کرتے ہیں. تو میں نے ان سے رابطہ کیا اور میں نے کہا کہ دیکھیں مجھے پاکستان جانا ہے, مجھے تھوڑی سی خدمت کرنی ہے, تو آپ کیا کر سکتے ہیں؟ تو یہ امریکن ادارہ نے مجھے بتایا کہ جب بھی میں جاتا ہوں میں ان کو پہلے بتاتا ہوں کہ مجھے تقریباً 40 یا 50 یا 100 یا جتنی مجھے سرجریز کرنی ہے میں ان کو بتا دیتا ہوں اور وہ مجھے سامان بھیج دیتے ہیں. تو لینزز اور بلیڈ اور جو بھی سرجری کا سامان ہوتا ہے وہ مجھے بھیج دیتے ہیں جانے سے پہلے. اور ہر سال میں پاکستان جاتا ہوں اور سرجریز کرنے کے بعد جتنا سامان بچ جاتا ہے میں ایل آر بی ٹی کو دے دیتا ہوں تاکہ وہ لوگوں کو تقسیم کریں فری میں. تو اس سے یہ ہوتا ہے کہ لوگوں کا بھی فائدہ ہوتا ہے اور اس سے میرا بھی تھوڑا فائدہ ہوتا ہے کہ میرا تھوڑا اطمینان مجھے اطمینان ہو جاتا ہے کہ میں ملک کے لیے تھوڑا کر رہا ہوں.
اچھا, اور آپ نے پھر ایک آئی بینک بھی قائم کرنے میں مدد کی ہے وہاں پر؟
جی, تو میں اس کا بتاؤں کہ کوئی آپ کے سننے والوں نے بہت دیکھا ہوگا کہ بہت ایسے لوگ ہوتے ہیں جو نابینا ہوتے ہیں, اس وجہ سے ان کی جو آنکھ ہوتی ہے سامنے کا حصہ یا کورنیا جسے کہتے ہیں وہ سفید ہو جاتا ہے. تو آپ نے بھی دیکھا ہوگا کوئی لوگ ایسے ہیں جن کی آنکھیں سفید ہو جاتی ہیں اور بہت سے لوگ ایسے ہیں جن کا علاج ہو سکتا ہے. تو نابینا کو پھر وہ دیکھ سکتے ہیں اگر اس علاج کے ساتھ. لیکن اس کا ایک ہی علاج ہے کہ جو لوگ فوت ہو جاتے ہیں وہ اپنی آنکھ ڈونیٹ کر دیتے ہیں, مطلب یہ کہ وہ کسی اور کو دے دیتے ہیں فوت ہونے کے بعد, اور اس آنکھ کا آگے کا حصہ کو نکال کے مریض میں ہم لگا دیتے ہیں اور اس سے نظر بحال ہو جاتی ہے. تو یہ تو پوری دنیا میں ہوتا ہے, امریکہ میں, انڈیا میں, ہر جگہ ہوتا ہے, یہ ہزاروں کی تعداد میں ہوتا ہے, لیکن پاکستان میں یہ نہیں ہوتا اور اس بہت کم ہوتا ہے. اس لیے نہیں ہوتا کہ وہاں پاکستان میں ہمارا کوئی سسٹم نہیں ہے کہ کوئی فوت ہو جائے تو ان کی فیملی کہیں کہ ہم ڈونیٹ کرنے چاہتے ہیں مرحوم کی آنکھ کو. اور بہت لوگ ایسے ہوتے ہیں جو دینا چاہتے ہیں کیونکہ وہ سوچتے ہیں کہ کسی اور کا فائدہ ہو جائے, لیکن کوئی سسٹم ہے نہیں پاکستان میں. تو یہ میرا بہت ہی کوئی امپورٹنٹ یہ چیز ہے کہ میں چاہتا ہوں کہ پاکستان میں یہ سسٹم بن جائے. تو یہ بہت سالوں سے یہ ہم کوشش کر رہے ہیں, ایل آر بی ٹی اور میری بات بہت ثاقب صاحب سے بہت باتیں ہو چکی ہیں اور ہم نے یہ شروع کیا ہے یہ آئی بینک. تو ابھی تو ابتدا ہوئی اس کی, لیکن ہم چاہتے ہیں کہ آگے جا کے یہ بڑھتے رہے تاکہ پاکستان میں بھی یہ چیز آ جائے تو لوگوں کا فائدہ ہو جائے.
تو آپ اس پلیٹ فارم سے کچھ کہنا چاہیں گے پاکستانیوں سے کہ کس طرح اس آئی بینک کو میں وہ آپ کی ہیلپ کریں اور زندگی کے ختم ہونے کے بعد بھی اپنی آنکھوں کو روشن رکھیں کسی اور کی آنکھوں کے تھرو؟
میں سوچتا ہوں کہ اس سے بڑی کوئی چیز ہو ہی نہیں سکتی کہ فوت ہو جائے انسان تو کسی اور کا فائدہ ہو جائے. تو اسلام میں تم کہتے ہیں صدقہ جاریہ, مطلب یہ کہ یہ جو صدقہ آگے چلتے رہے, اور یہ بہت سارے مسلمان ممالک میں بھی ہوتا ہے, یہ بہت فتوے بھی آ چکے ہیں کہ یہ اسلام کے خلاف نہیں ہے بلکہ بڑی اچھی چیز ہے. تو میں ایک چیز کہنا چاہوں گا کہ سننے والے سب یہ سوچیں, مطلب سب سے پہلی بات یہ ہے کہ بات کریں اپنے فیملی والوں کے ساتھ اور خود بھی سوچیں کہ میں کیا چاہتا ہوں, مطلب یہ کہ میرے جانے کے بعد اس اگر کسی اور کا فائدہ ہو سکتا ہے مجھے تو میں چاہتا کہ کیوں نہ ہو. تو لوگ پہلے یہ سوچنا چاہیے, بات کرنی چاہیے کہ فوت ہونے کے بعد کس طرح لوگوں کی خدمت ہو سکے. تو میں تو یہ کہوں کہ سب سے پہلے تو کانورسیشن ہو, اس کے بعد اگر ان کو دینا ہو یا کسی فیملی ممبر کو کی آنکھ کو ڈونیٹ کرنا ہو پھر ایل آر بی ٹی سے بات کریں اور پھر ہم بتائیں گے کہ اس کا کیا
طریقہ ہو سکتا ہے. اچھا, اور آپ کے بہت سارے اور بھی کام ہیں جو آپ امریکہ میں بھی کرتے ہیں, لیکن یہ بتائیے کہ جب آپ پاکستان جاتے ہیں تو کتنے دن ٹھہرتے ہیں اور کتنے کیا کیا کام کرتے ہیں پھر وہاں جا کر؟
دل چاہتا ہے کہ میں بہت دیر ہوں لیکن مسئلہ یہ کہ ایک ہفتہ دو ہفتے سے زیادہ میں نہیں رہ سکتا. تو سب سے میرا سب سے امپورٹنٹ یہ ہے تو ایل آر بی ٹی کے ساتھ کام کرنا, کیونکہ ایل آر بی ٹی بہت ہی زبردست آرگنائزیشن ہے اور انہوں نے بہت بہت اچھا کام کیا.
تو آپ کیا سرجری کرتے ہیں مریضوں کی, لیکچرز دیتے ہیں؟
کرتا ہوں, لیکچرز بھی دیتا ہوں اور جو امریکہ میں نئی نئی جو چیزیں ایجاد ہوئی ہیں وہاں جا کے میں لوگوں سے کو بتاتا ہوں, ٹریننگ بھی ہو جاتی ہے ان کی. تو یہ میں کرنا چاہتا ہوں.
اچھا, اور اس میں آپ بہت زیادہ مصروف ہیں, تو بہت شکریہ ڈاکٹر اظہر صلاح الدین صاحب, ہماری گفتگو بھی جاری ہے. ایک بریک کا وقت ہو گیا ہے تو ایک بریک لے لیں, تو بریک کے بعد ہم اپنے سننے والوں کو گفتگو سنوائیں گے ان بچوں کی اور ان بچوں کے والدین کی اور ان لوگوں کی جو ایل آر بی ٹی سے مستفید ہو چکے ہیں. تو پہلے ایک بریک. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارا آج کا مہمان ہے پاکستان میں آنکھوں کی بیماریوں اور قابل علاج نابینا پن دور کرنے میں کوشاں سب سے بڑا فلاحی ادارہ لیٹن رحمت اللہ بینیولنٹ ٹرسٹ یا ایل آر بی ٹی, جو گزشتہ 30 سال میں 3,20,00,000 سے زیادہ پاکستانیوں کی تاریک زندگیوں میں روشنی، رنگوں اور خوشیوں کے اجالے بکھیر چکا ہے۔ اور ایل آر بی ٹی کی نمائندگی کے لیے ہم نے آج کے پروگرام میں دعوت دی ہے ایل آر بی ٹی پاکستان کے چیئرمین نجم الثاقب حمید اور ایل آر بی ٹی کے سب سے بڑے اسپتال کے چیف کنسلٹنٹ ڈاکٹر فواد رضوی کو۔ اور پاکستان بھر میں آنکھوں کے علاج کے 19 ہسپتالوں اور 55 آئی سینٹرز پر مشتمل ادارے ایل آر بی ٹی تک ہر دم رواں ہے زندگی اور اس کے سننے والوں کی رسائی کا ذریعہ بننے والے ہمارے آج کے پاکستانی امریکی مہمان ہیں امریکی ریاست کیلیفورنیا کے ایک ماہر امراض چشم ڈاکٹر اظہر صلاح الدین، جو گزشتہ 10 سال سے ادارے کے مریضوں کو اپنی خدمات کا عطیہ دینے کے لیے ہر سال پاکستان کا سفر کرتے ہیں۔ ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی اور ہمارا دوسرا لنک ہے facebook.com/یاسمین جمیل VOA اردو۔ ہمارے ساتھ اس وقت ٹیلی فون پر موجود ہیں کراچی سے، کورنگی کے علاقے سے، بلال ندیم کی دادی ہیں جن کا نام ہے فوزی علاء الدین۔ ہم ان سے بات کرتے ہیں کہ ان کے پوتے کو کیا کچھ ہوا تھا۔
میچ کھیلتا تھا وہاں گراؤنڈ میں بچوں گھر، وہاں یہ گر گیا تھا، پھر میں اس کو وہاں ایل آر بی ٹی میں لے گئی تھی نا، انہوں نے ایسا اچھا آپریٹ کرا اس کو کہ بس میں آپ کو کیا بتاؤں، سب مفت کرا انہوں نے نا۔
تو اب آپ لوگ بہت خوش ہیں کہ اس بچے کا ٹریٹمنٹ ہو رہا ہے؟
اللہ کا لاکھ لاکھ شکر، ہم بہت خوش ہیں، بہت خوش ہیں۔
بہت شکریہ فوزی علاء الدین صاحب۔ ہمارے ساتھ اس وقت ٹیلی فون پر موجود ہیں فاطمہ زہرا۔
ہمارے پیدائشی، ہم 4 بہن بھائی ہیں جن کی آنکھوں کے ساتھ کارنیاں کا مسئلہ تھا۔ ہمارے یہاں کی کارنیاں نہیں ہیں، ہمارے ایل آر بی ٹی والے جو ہیں، سوشل ورکنگ والے جو ہیں، یہ لوگ اسکول سروے کرتے ہیں۔ یہ لوگ ہمارے اسکول میں آئے تھے، انہوں نے ہمیں بلایا، ہم وہاں گئے، انہوں نے ہمارا سارا چیک اپ کروایا۔ ہم 3 بہن بھائیوں کا 2012 میں دسمبر میں، 27 دسمبر کو شاید ہم لوگ کا آپریشن تھا۔
میرا سر، آپ بتائیے کہ آپ کو کیا پرابلم تھا اور کیسے پھر آپ کا علاج ہوا اور اب آپ کیا محسوس کر رہی ہیں؟
ہمارا میرا بھی وہی کارنیا پرابلم تھا۔ ہم نے ہاسپٹل میں دکھایا، بڑے بڑے جس نے جہاں بھی بولا، لیکن ایل آر بی ٹی جب ہم گئے تو ایل آر بی ٹی میں جیسے ہم نے امید، ان کا جو ہے وہ بہت اچھا سیٹ اپ ہے۔
اور اب آپ کیا محسوس کرتی ہیں کہ کلیئر نظر آتا ہے اب آپ کو؟
جی اللہ کا شکر ہے، پہلے سے بہت بہتر ہے۔
بہت شکریہ عبیرہ۔ اور السلام علیکم اکبر علی شاہ صاحب۔
وعلیکم السلام۔
ہاں اکبر علی شاہ صاحب، کچھ بتائیے ہمارے سننے والوں کو کہ آپ کو کیا آنکھوں کا مرض ہوا تھا، کیسے آپ ایل آر بی ٹی گئے اور آپ کا کیا ٹریٹمنٹ ہوا اور اب آپ کیا فیل کر رہے ہیں؟
میں بچپن میں جو ہے چھوٹا تھا تو مجھے بخار تھا، تو بخار ہوا تھا تو میں گلی میں لڑکوں کے ساتھ بیٹھا ہوا تھا، کھیل رہا تھا، تو اچانک میرے جو ہے آنکھ میں سفیدی سے آئی نا، تو مجھے، میں نے ایک لڑکے کو کہا کہ آنکھ میں دیکھو کیا آیا ہوا، تو کہنے لگے کہ اس میں روئی جیسا پڑا ہوا ہے، تو میں نے ان کو کہا نکالو، میں بولا نہیں اندر پڑا ہے۔ پھر میں ادھر ایک ڈاکٹر کے پاس گیا، تو اس نے میرا جو ہے نا بس دوائیاں وغیرہ ڈال کے جو ہے نا مجھے پھر اپنا ہاسپٹل بلایا نا، پھر میں وہاں گئی، ان لوگوں نے کچا آپریشن کروایا، پھر اس کے بعد مجھے کسی نے ایل آر بی ٹی کا وہ دیا نا پتا کہ وہاں آپ چلے جاؤ، آپریشن ایک آنکھ کا ہو گیا، تو وہ پھر جو ہے نا تقریباً 2-3 مہینے وہ بہتر تھا، اور پھر اس کے بعد پھر میرا دوسرا آنکھ کا جو ہے نا آپریشن کروایا، تو اب ماشاء اللہ ایک آنکھ بالکل بہتر ہے، مطلب اللہ تعالیٰ کا بہت لگ رہا شکر ہے کہ بس ایل آر بی ٹی والوں نے میرا علاج کروایا۔ دعائیں کرتے ہیں، ہم بھی کرتے ہیں، والدہ بھی کرتے ہیں، سب کرتے ہیں۔
بہت شکریہ، بہت شکریہ اکبر علی شاہ صاحب۔ السلام علیکم موتیا صاحبہ۔
وعلیکم السلام۔
غلام مصطفیٰ کی آپ والدہ ہیں، تو بتائیے کہ کیسے اس کی آنکھوں کو بیماری ہوئی یا جو مسئلہ ہوا اور کیسے اس کا ٹریٹمنٹ ہوا اور اب اس کا کیا حال ہے؟
جب وہ 3-4 دن کا پیدا ہوا تھا نا، اس دوران اس کے سر کے پیچھے والی سائڈ پہ ایک چھوٹا سا دانا سا ہو گیا تھا، باہر سے وہ باریک سا دانا جیسے گرمی دانے ہوتے اس طرح کا تھا۔ ہم ایک جیوڈ کے ڈاکٹر تھے، ان کے پاس لے کر گئے، دکھایا تو انہوں نے وہ ہمیں کوئی پٹیاں بتائی تھی، وہ پٹیاں وہی کرتے تھے اور روزانہ ہم ایک پٹی کرواتے تھے، لیکن ہمیں پتہ نہیں تھا قرآن بچے کی کوئی دماغ کی یا کوئی نسیں وسے کھینچ گئے، ڈاکٹر کا یہی کہنا ہے۔ ہم نے یہاں آ کر 2.5 نمبر ہاسپٹل میں لے کر گئے بچوں کو، جیسے وہاں چیک کروایا تھا، انہوں نے بولا آپ کا فوراً آپریشن ضروری ہے، اس میں لینس ڈلے گا، تو ہماری بہت ہیلپ ہوئی، انہوں نے ہمارے بچے کا آپریشن کیا
اور فری کیا،
दूसरी चिट्ठी के एक रुपया नहीं दिया उन्होंने। उनका शुक्र गुजार है कि हमारा बच्चा आज अगर कुछ नजर उसको आ रहा है तो वो उनकी तरफ से उनका शुक्रिया बहुत दिल से उनका शुक्रिया अदा करते हैं।
बहुत शुक्रिया आपको। महरीन कामरान साहिबा
जी जी,
कि आपका जो बेटा है अली हसनैन, उसको क्या हुआ था और क्या
चुरी लग गई थी आँख में? अलमारी की जो हैंडल है ना उसमें कपड़ा बांधा हुआ था मेरे शौहर ने ना, उसके खिलौने थे उसमें, तो वो खोलने की कोशिश कर रहा था, पूरे प्रेशर से ना छुरी की नोक अपनी तरफ करके कपड़ा काट रहा था।
अच्छा।
तो वो कपड़ा तो कटा नहीं, उसकी सीधी आंख कट गई। हम लोग सिविल हॉस्पिटल गए, बुरहानी गए, अपना मिडवे हॉस्पिटल गए, जिला लेकर गए, लियाकत नेशनल लेकर, लियाकत नेशनल से आगा खान उठाकर ले आए। आगा खान वालों ने इसका ट्रीटमेंट शुरू कर दिया। फिर हमें किसी ने बोला देखो आप लोग, आगा खान तो अमीर लोग हैं, उन लोगों के लिए होता है, आप ढाई नंबर पर जाएं, वहाँ भी बहुत बेहतरीन डॉक्टर्स हैं बाहर के सारे। किसी के रेफरेंस से हम वहाँ पर गए, तो यहाँ पर मैंने इसका ये ऑपरेशन कराया है झिल्ली का, आँख की ना, काफी हद तक बेटर हुआ है। अब आज से मेरा बच्चा स्कूल भी ज्वाइन करा है स्कूल में।
बहुत शुक्रिया, बहुत शुक्रिया आपका। तो ये थी गुफ्तगू LRBT से इस्तफादा करने वाले कुछ पाकिस्तानियों और उनके घर वालों की, जो हमने अब से कुछ देर पहले रिकॉर्ड की थी और इस वक्त हम आपको उसकी रिकॉर्डिंग सुनवा रहे थे। प्रोग्राम का सिलसिला आगे बढ़ाते हैं। फेसबुक पर हमारे बहुत से सुनने वालों ने आज के मेहमानों के लिए सवाल पोस्ट किए थे। हम चाहेंगे कि डॉक्टर फवाद रिजवी और नजमु साकिब साहब, आप हमारे फेसबुक के उन लिसनर्स के सवालों के जवाब भी दे दीजिए, ताकि और उन सब ने हम आपको बता दें कि जब हमने आपके हॉस्पिटल्स के बारे में, आपके नेटवर्क के बारे में अपने फेसबुक पेजेस पर मालूमात पोस्ट की और तस्वीर पोस्ट की, तो बहुत लोगों ने उसको सराहा और आपको बहुत बहुत क्या कहना चाहिए, बहुत आपकी तारीफ की और फिर अपने कुछ मसाइल भी लिखे जिस वक्त मैं आपके सामने पेश कर रही हूँ। नजमु साकिब साहब, सबसे पहले तो आपसे सवाल किया खुर्शीद रसूल साहब ने, उन्होंने लिखा फेसबुक पर कि अगर कोई भारतीय कंट्रोल के कश्मीर से इलाज कराना चाहे तो क्या वो आपके हॉस्पिटल से इलाज करा सकता है? नजमु साकिब साहब हमारे साथ।
हम तो भी जो हमारे अस्पताल में आता है यासीन, उसका इलाज हम करते हैं।
अच्छा।
इसमें कोई डिस्क्रिमिनेशन नहीं होता, कोई इसके अंदर किसी बेसिस के ऊपर।
अच्छा।
जो जिसका इलाज का मुस्तहकीम है उसका हम इलाज करते हैं, क्योंकि इसीलिए तो हम हमारा इदारा बना।
हाँ, अगर वो पाकिस्तान आ सकते हैं तो आप उनका इलाज जरूर कर सकते हैं। तो सगीर खान ने लिखा था फेसबुक पर कि उनके एक कजन बचपन से नाबीना है जिनका इलाज मुमकिन है लेकिन वसाइल नहीं है, इन्होंने अपना फोन नंबर भेजा है। इसी तरह अब्दुल हकीम साहब ने लिखा है कि उनकी वालदा के एक जख्म की वजह से बिनाई चली गई है, उनका इलाज कराना चाहते हैं, इन्होंने अपना फोन नंबर भेजा है। मोहम्मद जुल्कर्नैन ने लिखा है कि उनके खालू मुजफ्फरगढ़ में उनकी आंखों में मोतिया उतर आया, इन्होंने फोन नंबर भेजा है। मोहम्मद इसाक एक सरकारी मुलाजिम है और आंखों के एक मर्ज में मुब्तला है, इलाज अफोर्ड नहीं कर सकते, इन्होंने फोन नंबर भेजा है। अकमल सियाल ने लिखा है कि उनके जानने वाले एक हैं विहाड़ी में, उनके दो बच्चे, एक 14 साल का लड़का, एक 12 साल की लड़की है, 6 साल कबल बिनाई खो चुके हैं, इन्होंने अपना फोन नंबर भेजा है। आप क्या कहेंगे जिन लोगों ने अपने फोन नंबर भेजे हैं, वो किस तरह आपसे राब्ता करें और हम किस तरह आपको उनसे कनेक्ट कराएं कि आप उनकी कोई मदद कर सकें?
देखें, अगर उन्होंने आपको ईमेल से भेजा है तो हमें ईमेल कर दें, तो nrbt@fiber.net.pk हम उनसे कांटेक्ट कर लेंगे। अगर वो चाहते हैं तो हमारे वेबसाइट पे चले जाएं, उनके जिस शहर में रहते हैं उसके पास जो भी सारे अस्पतालों की उसमें सर्विस नहीं हुई है।
अच्छा।
तो उनके कांटेक्ट डिटेल्स भी दिए गए, टेलीफोन नंबर्स भी हैं, तो उनके साथ वो डायरेक्ट भी कॉन्टेक्ट कर सकते हैं, जो उनको सहूलत हो वो
कर सकते हैं। हम आपके इदारे का फेसबुक जो लिंक है, वेबसाइट का लिंक और आपके फेसबुक के लिंक्स, वो प्रोग्राम के बाद हम अपने फेसबुक पेजेस पर पोस्ट कर देंगे ताकि लोग बआसानी आपकी वेबसाइट पर पहुंच सकें, और जो टेलीफोन नंबर जिन्होंने हमें भेजे हम आपको उन तक आपको मेल कर देंगे ताकि आप उनसे अगर कोशिश कर सकें तो रब्ता कर सकें तो जरूर कीजिए। रहमत साहब ने लिखा था स्वात में रहते हैं, इनकी वालदा की आंख का ऑपरेशन हुआ था और वो भी यही कहती हैं कि उनकी आंख में पत्थर या कोई छिलका है, इन्होंने भी अपना फोन नंबर भेजा था। सगीर खान ने लिखा था कि उनके एक कजन बचपन से नाबीना है, वसाइल नहीं है, इन्होंने भी अपना फोन नंबर भेजा था। तो इनके लिए भी आपका वही जवाब जो आपने अभी दिया। तो डॉक्टर फवाद साहब, आपके लिए आजम भट्ट ने
बोलिए नहीं, मैं सवाल का तो बड़ा आसान बता देता हूँ, अगर वो आपके लिसनर सुन रहे हैं तो वो सवाल में हमारे दो अस्पताल है, एक ओडीग्राम में जो सर्जी शरीफ से 8 किलोमीटर दूर है और एक है काराकिले में। उन दोनों में से किसी में चले जाए, ओडीग्राम जरा बड़ा है, काना किनारे जरा छोटा है, लेकिन दोनों अस्पताल में ये काम कर सकते हैं।
इसके अलावा भी
उनका फिर आप फोन नंबर भिजवा दीजिए या वो कर दीजिए।
अच्छा, और इसके अलावा भी अगर वो आपकी वेबसाइट पर जाएंगे तो उन्हें मालूम होगा कि जिस जगह भी कोई भी पाकिस्तानी रहता है उससे सिर्फ 3 घंटे की ड्राइव पर, 3 घंटे के बस के सफर के बाद उसको एक ना एक आपका सेंटर जरूर मिल जाएगा, तो वो वहां जाकर अपना इलाज करवा सकता है। अच्छा, आजम भट्ट ने लिखा है कि वो ग्लोकोमा के मरीज हैं, इलाज कराना चाहते हैं। और इसी तरह अब्दुल रहमान ने लिखा था कि इनकी भांजे की आंखों में तकलीफ है। फहद अब्दुल्ला ने लिखा था कि इनकी मोटरसाइकिल पर एक्सीडेंट हुआ था और एक आंख से नजर नहीं आता, क्या इसका इलाज हो सकता है। तो नूर खान ने लिखा था कि एक डॉक्टरों की टीम ने उनके गांव का दौरा किया था और उनके वालिद का कोई ऑपरेशन किया जिससे उनकी बिनाई खराब हो गई है, अब वो मुकम्मल तौर पर नाबीना हो चुके हैं, उनकी उम्र 80 साल है, क्या उनका इलाज मुमकिन है। तो डॉक्टर फवाद साहब, आप इनको कुछ जवाब देना चाहेंगे?
जी हाँ, अगेन उसके अंदर ये है कि अगर उनका एक ऑपरेशन हो चुका है, उस ऑपरेशन की वजह से उनकी बिनाई गई है, तो ये पॉसिबिलिटी की हो सकता है कोई ऑपरेटिव कॉम्प्लिकेशन हो, लेकिन ये कि अगर प्रॉपर मुआयना किया जाए और पीछे से पर्दे में रोशनी और सिर्फ सामने के हिस्से में प्रॉब्लम है, तो जैसे अजहर ने जिक्र किया था कॉर्नियल ट्रांसप्लांट हो सकता है उससे सही हो जाए, ये भी पॉसिबिलिटी है कि कोई और वजह हो जिसको ट्रीटेबल हो तो हम इसको यकीनन ट्रीट करके उसका इलाज कर सकते हैं, क्योंकि हमारे पास हर इस किस्म के इलाज की सहूलत मौजूद है।
कमरुज़
उनका हमसे कांटेक्ट करना बहुत जरूरी है।
तो नूर खान साहब, फहद अब्दुल्ला साहब, आजम भट्ट साहब, अब्दुल रहमान साहब, आप अपने अगर फोन नंबर हमें भेज दें या इनकी वेबसाइट जिसका हम लिंक प्रोग्राम के बाद अपने फेसबुक पेजेस पर पोस्ट कर देंगे उनसे रब्ता करें, तो हमें यकीन है और हमें उम्मीद है कि आपका मसाइल जो है, जो आपने तहरीर किए, उनकी वो हल हो सकेंगे। कमरुज़मान ने लिखा है कि उनकी उम्र 63 साल है और उनकी दोनों आंखों में कॉर्निया लगा था जब वो स्कूल में थे, फिर कराची के एक अस्पताल में ऑपरेशन हुआ और उनकी आंखों में सफेद मोतिया आ गया है। और गुजर खान पिंडी में रहते हैं, ये कैसे ये भी इसी तरह पहुंचे आप तक?
जी हाँ, देखिए पिंडी के अंदर अगर वो रहते हैं तो उनके लिए तो बहुत आसान है, बिल्कुल इस्लामाबाद और रावलपिंडी के दरमियान मंदरा एक जगह है, हमारा अस्पताल है LRBT का, और अगर वो मंदरा ही पहुंच जाए तो उनकी कॉर्नियल ट्रांसप्लांट के बाद जो कैटरक हुआ है उसका आसानी इलाज किया जा सकता है, तो उनको बहुत ज्यादा दूर भी नहीं जाना पड़ेगा, उनके घर के करीब ही इंशाल्लाह इनका बेहतर इलाज हो जाएगा।
मोहम्मद इसाक खान साकी ने डेरा गाजी खान से लिखा था कि दाएं आंख में कैटरेक्ट है, इनकी बाएं आंख का ऑपरेशन हुआ था लेकिन अभी तक साफ नजर नहीं आता, डेरा गाजी खान।
देखिए अगर ऑपरेशन के बाद साफ नजर नहीं आ रहा तो उसकी 2-3 बड़ी वजूहत होती है, जिसमें से बड़ी सिंपल सी वजह है उसको मास्टर कैटरेक्ट कहते हैं, ऑपरेशन के बाद आंख में झिल्ली जो छोड़ते हैं ये ठीक हो जाती है, उसको बड़ी आसानी से लेजर से साफ किया जा सकता है, ये डे केयर प्रोसीजर, उसके लिए अस्पताल में दाखिल भी नहीं होना होता। अगेन अगर वो हमारे किसी भी करीबी अस्पताल में जाए तो ये फैसिलिटी जो है वो हमारे पाकिस्तान के जितने अस्पताल हैं हर जगह मौजूद है।
अच्छा, और नूर मोहम्मद ने सकर से लिखा था कि
गाजी खान के पास यासीन जी, गाजी खान के पास मुल्तान के पास एक हमारा अस्पताल है, नाह छोटा सा कस्बा है
जी जी,
वहाँ 20 किलोमीटर मुल्तान से बहुत लोग आते हैं डेरा गाजी खान से वहाँ इलाज का।
अच्छा, तो ये
कहेंगे नार में शजाबाद मुल्तान रोड पे है, वहाँ पहुँच
जाएं। और नूर मोहम्मद ने सखर से लिखा था कि इनके एक दोस्त गरीब हैं, वो आंखों का इलाज नहीं करा सकते। शाकिरुल्ला जान ने हरनाही से लिखा है कि इनके दादा की उम्र 85 साल है, नजर कमजोर हो चुकी है, तो क्या करें? सखर और हरनाही से, तो ये भी इसी तरह
सखर के लिए तो साफ जी, सखर के पास एक अस्पताल है गंबत, सखर से कोई तकरीबन 4 मील तो वो तो घंटे में पहुंच सकते हैं, वहाँ चले जाए, वहाँ इलाज पानी। हरनाही का जो है वो उनको क्वेटा जाना
पड़ेगा। अच्छा,
तो उनको क्वेटा में हमारा अस्पताल है, बहुत अच्छा अस्पताल है, वहाँ ले जाए।
तो बेहद शुक्रिया आप दोनों का कि आपने हमारे फेसबुक के जो लिसनर्स थे जिन्होंने आपके लिए सवाल पोस्ट किए, और इसके बाद भी हम आपको बता दें कि हमारे पास अपने मेहमानों के लिए सवालों का सिलसिला जारी रहता है, हम कोशिश करेंगे कि जो भी सवाल आप लोगों के लिए आए हम प्रोग्राम के बाद भी आप तक पहुँचा दें, ताकि ये प्रोग्राम जो है आपके लिए तो एक आपके को मुतारिफ कराने का दुनिया भर में हमारे सुनने वालों से एक जरिया तो बने ही बने, लेकिन लोगों को भी आपसे और मजीद लोगों को कनेक्ट कर दे। आपके डॉक्टर फवाद साहब और साकिब साहब, आप तो ये इदारा कह रहा है कि 3 करोड़ मरीजों की आंखों का इलाज तो अभी कर लिया, लेकिन 2 करोड़ अभी बाकी हैं जिनका इलाज कमीशन बाकी है, तो क्या पाकिस्तान में आंखों के सिर्फ 2 करोड़ मरीज बाकी रह गए या इदारे के हदफ में इतने मरीज शामिल किए गए हैं?
नहीं, सारे पाकिस्तान में, ये नेशनल सर्वे के बेसिस पे हुआ, देखिए पहले जब मैंने आपसे आप याद है मैंने खर्च किया था कि जब हमने ये शुरू किया इदारा तो उस वक्त तकरीबन 2% पाकिस्तान की पॉपुलेशन जो थी वो नाबीना थी. इस वक्त सिर्फ 1% से जरा कम 0.2% तो मतलब मिस हो गई अब नाबीनाई पाकिस्तान के अंदर, तो बहुत फर्क पड़ा है. लेकिन पॉपुलेशन बढ़ गई है ना, तो उसके बावजूद उसके उसकी वजह से अभी भी 2 करोड़ लोग ऐसे हैं जो नाबीना है जिनकी जिनका इलाज होना.
और आपका ये मिशन जारी है,
तो ये सारे पाकिस्तान के.
अच्छा,
क्योंकि हम तो आप देखेंगे कि आपने वेबसाइट हमारा देखा होगा, हमने तो अपना जान जो है वो और ज्यादा वसी कर दिया है. पिछले साल हमने 2 नए अस्पताल खोले हैं, एक चिन्नौर के अंदर और एक दूसरा लाहौर में. क्योंकि लाहौर में जो करंट अस्पताल था हमारा जो पिछले 25 सालों से लोग इतने आने लग रहे थे, वहाँ तकरीबन कुछ 1200 लोग आते हैं रोज की, तो उधर कुछ जगह नहीं थी फॉर फर्दर एक्सपेंशन. तो हमने एक और खोल लिया है ऑन द अदर साइड ऑफ लाहौर.
अच्छा.
तो ये 2 अस्पताल जो लास्ट ईयर खोले हैं, तो इंशाल्लाह अगले 5 सालों के अंदर मेरा ख्याल है हमारा प्रोग्राम है कम अज कम 1 या 2 अगर हमारे पास रिसोर्सेज
हो
तो हम करेंगे.
अच्छा, तो फवाद रिजवी साहब आप ये बताइए कि आप कैसे कंपेयर करेंगे कि आपके यहाँ जो फैसिलिटीज फराहम की जाती हैं मरीजों को जो गरीब हैं वो दूसरे किसी भी बाहर के मुल्क के मुकाबले में उनके कंपेयरेबल हैं?
जी हाँ, देखिए इसकी भी सबसे बड़ी मिसाल तो डॉक्टर अजहर है. माशाल्लाह से जब अजहर हमारे पास आते हैं तो हम उनको वो सारी जो डायग्नोस्टिक या बैकअप जो इक्विपमेंट उनको चाहिए, क्योंकि वो हमारे पास तो बेसिकली कंज्यूमेबल लेके आते हैं ना जो कि पेशेंट्स पे इस्तेमाल होते हैं, लेकिन उन सर्जरीज को करने के लिए जिन गैजेट्स की जिन इंस्ट्रूमेंट की जरूरत होती है वो अल्हम्दुलिल्लाह हमारे पास पहले से मौजूद होती है. तो एक तो इसकी ये बहुत बड़ी मिसाल है. दूसरा मैं आपको बताऊँ पाकिस्तान के अंदर जो बड़े बड़े मतलब इदारे हैं और उनमें से हमारा इदारा हम फख्रिय तौर पर कहते हैं कि कुछ टेक्नोलॉजीज ऐसी हैं जो कि हमने पहली दफा पाकिस्तान में मुतारिफ कराई, यानी इंस्ट्रूमेंट ऐसे हैं जो अगर लगे हैं तो पाकिस्तान में NRBT में पहला वो अस्पताल है जहाँ पर वो इंस्ट्रूमेंट आया है. और ये इस बात की दवाई तो न सिर्फ लोकली बल्कि इंटरनेशनली भी लोग देंगे. इवन अमेरिका के अंदर जो टीचिंग इंस्टीट्यूट है जो चीजें जो फैसिलिटीज वहाँ अवेलेबल है वो माशाल्लाह हमारे पास अवेलेबल होती है. अच्छा, ये सब कुछ होता इसी तरह से है कि वहाँ से यहाँ लोग आते हैं, आके टेक्नोलॉजी ट्रांसफर में हमारी मदद करते हैं, हमें अपडेट करते हैं बहुत सारी चीजों से. वैसे तो दुनिया बड़ी छोटी है, इंटरनेट के जरिए सब कुछ पता चल जाता है, लेकिन फर्स्ट हैंड इन्फॉर्मेशन तो जब मिलती है, क्योंकि अजहर के अलावा भी कुछ ऐसे अमेरिका में आई के डॉक्टर्स हैं, जैसे यहाँ पर डॉक्टर 2-3 डॉक्टर्स हैं, डॉक्टर पराठा यानी पराठा वो भी अमेरिका के अंदर ऑप्थल्मोलॉजिस्ट हैं. तो इस तरह के बहुत सारे डॉक्टर्स हमारे पास आते रहते हैं और हमें नई नई चीजें बताते हैं, नई टेक्नोलॉजीज, नए इक्विपमेंट्स और ये सारी चीजें, और इसको एक्वायर करने में भी मदद करते हैं.
तो अजहर सलाउद्दीन साहब, आप किस तरह, आपको अगर मैं से पूछूं कि किस तरह आपने LRBT और अमेरिका में जो आंखों के इलाज के मराकज हैं उनकी जो सहूलियात हैं, इलाज की सहूलियात, वो उनका क्या कंपैरिजन आप करेंगे इस वक्त?
जी, मुझे हमेशा हैरत होती है जब भी मैं पाकिस्तान जाता हूँ, जब भी मैं LRBT जाता हूँ, मुझे हैरत होती है कि LRBT इतना बड़ा इदारा है और इतनी सारी सर्जरीज करते हैं बगैर पैसे के, फ्री में करते हैं, और इसके बावजूद इनके पास इक्विपमेंट भी बहुत अच्छा होता है. जो कुछ हम लोग यहाँ इस्तेमाल करते हैं तकरीबन वही वहाँ पे भी होता है, और इतनी महंगी महंगी मशीनें जो हमारे पास होती हैं वो वहीं भी वहाँ भी होती हैं. तो मुझे हमेशा हैरत होती है, बड़े फख्र की बात है कि LRBT के पास भी ये चीज़ें हैं. सेकंड चीज़ ये है कि वहाँ के जो सर्जन हैं जो ऑपरेशन करते हैं कैटरेक्ट के या कॉर्निया के करते हैं, वो बड़े माहिर हैं वहाँ पे, इनके पास तजर्बा बहुत है. क्योंकि फर्स्ट करें, यहाँ पे तकरीबन मैं महीने के 50-80 सर्जरीज करता हूँ, तो वहाँ पे रोज 120 सर्जरीज करते हैं लोग वहाँ पे. तो समझें कितना उन पर तजर्बा है, कितनी एक्सपीरियंस है उनको. तो मुझे हमेशा हैरत होती है कि इतनी अच्छी क्वालिटी होती है इनकी केयर की.
अच्छा, और डॉक्टर फवाद साहब, किसी भी इदारे को कामयाबी से चलाने में उसका अमला जो है वो बुनियादी अहमियत रखता है, तो आप अपने जो कोलीग्स हैं और आपका जो अमला है उसको क्या ऐसा इनिशिएटिव देते हैं कि वो इतनी दिल जमाई से काम करते हैं कि आपके इदारे की साख जो एक अरसे से बन रही है वो कायम भी है बल्कि और बेहतर हो रही है?
देखिए, बेसिकली एक तो मोटिवेशन है,
کیونکہ اب اگر میں اپنے ادارے میں صبح کام کرتا ہوں اور جب میں شام میں گھر واپس آتا ہوں تو کم از کم اتنی سیٹسفیکشن ضرور ہے کہ میں نے اپنے وہ کام جو ہے وہ ٹائم میں نے اسپینڈ کیا ہے گا. جہاں تک دوسری بات ہے, صرف موٹیویشن ہی نہیں ہوتی, آبویسلی جو مارکیٹ اس کے اندر ہمارے ایک ڈاکٹر کو پیسے مل رہے ہیں ہم اسی حساب سے پے کرتے رہیں گے. اور سب سے امپورٹینٹ اس سے بھی بڑھ کے بات یہ ہوتی ہے کہ وہ فیسلٹیز جو بہت سارے اداروں میں بہت سارے اسپتالوں میں اویلیبل نہیں ہے, وہ گیجٹ, وہ انسٹرومینٹ, وہ ایکسپوزر ان کو کہیں اور نہیں ملتا. کیونکہ ہمارا ادارہ اتنے مریضوں کو ہینڈل کرتا ہے کہ ایک ڈاکٹر کو ایکسپرٹ بننے میں بڑا تھوڑا سا ٹائم لگتا ہے, کیونکہ اس کا ایکسپوزر اتنا زیادہ ہوتا ہے ان بیماریوں سے, اس علاج سے, آپریشن سے, تو بڑی جلدی وہ گین کر لیتا ہے. تو یہ دو تین وجوہات ہیں جس کی بنیاد پہ جب ہمارے پاس کوئی آ جاتا ہے تو اس کی خواہش یہی ہوتی ہے کہ علاج ریٹی میں ہی رہے.
اور آپ کے ہاں یہ بھی ہے کہ بڑی کوئک علاج ہوتا ہے, اگر کوئی مریض کسی دن آ گیا ہے تو اسے انتظار نہیں کرنا پڑتا کہ چکر لگا رہا ہے جس طرح کے عام طور پر دوسرے ہاسپٹلز میں ہوتا ہے.
جی ہاں, دیکھیں اس کے اندر دو باتیں ہیں. ایک تو یہ ہے کہ آپ کے پاس اگر ہر فیسلٹی اویلیبل ہے تو آپ کو ضرورت نہیں ہے مریض کو کہیں بھیجنے کی. جیسے فار ایگزامپل اگر آپ کے پاس بیہوشی کا سارا سیٹ اپ موجود ہے تو مریض کا علاج اگر بیہوشی میں ہونا ہے تو وہ بھی اویلیبل ہے. اگر آپ کے پاس سارے آئی کے ڈائگنوسٹک ٹیسٹ موجود ہیں تو آپ کہیں باہر ریفر تو نہیں کریں گے. ہمارے ہر اسپتال میں بیسک لیبس موجود ہوتی ہیں. تو یہ سارے ایک تو ایک چھت کے نیچے مریض کو ہر فیسلٹی یا ہر علاج معاوضے کی سہولت مل جاتی ہے. دوسرا یہ کہ ہم پلان یہ کرتے ہیں کہ جیسے نیکسٹ ایئر میں اب ہم نے اپ کمنگ جو ایئر ہے ہمارا 2016-2017 نیکسٹ ایئر, اس کی پلاننگ ہم نے ابھی سے کر لی ہے کہ ہماری گروتھ 5% یا 6% پچھلے سال, تو اگلے سال ہم نے تقریباً 8-10% زیادہ لوگوں کو دیکھنا ہے. تو اسی حساب سے ہم کوشش کرتے ہیں کیٹر کریں ان ٹرمز آف فیسلٹیز, تاکہ ایسا نہ ہو کہ مریض کو ہم دیکھ دے رہے ہوں کہ جی 6 مہینے بعد تشریف لائیے گا. تو دس از ہاؤ وی پلان.
اور اس کے علاوہ آپ کے اسپتال کے بارے میں میں ویب سائٹس پر پڑھ رہی تھی لوگوں کے تاثرات کے, صفائی کا بہت اچھا انتظام ہے جو کہ بیسک چیز ہے جو کہ عام طور پر بہت سے ہاسپٹلز میں نظر نہیں آتی. اس کی مینٹیننس کے لیے کیا خصوصی توجہ آپ کی طرف سے ہوتی ہے, انتظامیہ کی طرف سے ہوتی ہے, یا خود ہی آپ کا جو عملہ ہے وہ اتنا ایفیشنٹ ہے کہ وہ اس کا کیئر کر رہا ہے؟
نہیں دیکھیں, یہ بہت ساری چیزیں تو پاکستان میں سکھانی پڑتی ہیں اور ہم نے بڑے اصول بڑے سمپل سے رکھے ہوئے ہیں. وہ اصول یہ ہیں کہ اٹینڈنس کو ہم بہت زیادہ الاؤ نہیں کرتے, بیسیکلی ڈے کیئر سرجری کرتے ہیں. پان کھانا بڑا کامن سا یہاں پر وہ ہے, پان صرف لوگ یہاں کھاتے ہی نہیں ہیں, اس کے بعد اپنے اعتراف میں ایک بہت عجیب سچویشن کریٹ کر لیتے ہیں. تو ہم یہ چیزیں بالکل الاؤ نہیں کرتے. اگر اس طرح سے وہ سگریٹ پینا, پان کھانا, یہ الاؤڈ نہیں ہے اسپتال میں. اگر مریض بھی ہوتا ہم اس کو باہر نکال دیتے ہیں کہ آپ باہر تشریف لے جائیے. تو کچھ جگہوں پہ تھوڑا اسٹرکٹ ہونا پڑتا ہے ایڈمنسٹریشن کو, انتظامیہ کو, اور انتظامیہ پہ توجہ دیتی ہے اسی لیے صفائی پہ. تو یہ دونوں چیزیں مل کے اس کو مینٹین کرنا بہت ضروری ہے. کیونکہ دیکھیں اگر آپ ہسپتال میں داخل ہوں تو کوئی یہ نہ کہے کہ بھائی یہ خیراتی ہسپتال ہے. جیسے کہ ایک جنرل لوگوں کا کروہ ہوتا ہے, ایک کنسیپٹ ہوتا ہے نا کہ خیراتی ہسپتال میں جائیں گے تو نہ صفائی ہوگی, نہ ستھرائی ہوگی, نہ سہولت ہوگی اور نہ دوائیں ہوں گی. تو ہمارا جو موٹو ہے وہ بالکل اس سے اپوزٹ ہے کہ اگر یہ فری ہاسپٹل ہے تو اس کا مطلب یہ تھوڑی ہے کہ سیکنڈ گریڈ ٹریٹمنٹ ہو. ٹریٹمنٹ آپ کو وہی فرسٹ گریڈ فرسٹ کلاس ٹریٹمنٹ ملے گی
بالکل. اور اس معیار کو آپ لوگوں نے سب نے, آپ کے انتظامیہ نے اور آپ کے عملے نے اس کو برقرار رکھا ہوا ہے. بے شکریہ. ایک چھوٹا سا بریک لے لیں جس میں ہم آپ کے کچھ پروموز اپنے سننے والوں کو سناتے ہیں, اس کے بعد ہم گفتگو کو سمیٹیں گے.
دنیا کو دوبارہ روشن دیکھنا کیسا لگتا ہے کوئی مجھ سے پوچھے. دونوں آنکھوں میں موتیا اتر جانے کی وجہ سے بینائی کے ساتھ ساتھ معمولی سی نوکری تھی وہ بھی چلی گئی. ایک دوست نے ایل آر بی ٹی کا پتہ دیا جہاں میری آنکھوں کا مفت علاج ہوا. اب صرف آنکھوں میں نہیں بلکہ زندگی میں بھی روشنی آ گئی.
اندھیروں کے خلاف مشن میں ہمارا ساتھ دیجیے. ایل آر بی ٹی, زندگی میں امید کی.
پور دنیا کا میرے دم سے اندھیرا ہو جائے.
آنکھوں میں موتیا اترنے کے بعد سب کچھ ویران ہو گیا تھا, میرے خواب, میرا مستقبل. لیکن ایل آر بی ٹی نے ایک بار پھر جینے کا حوصلہ دیا.
ایل آر بی ٹی پاکستان میں آنکھوں کے مفت علاج کا سب سے بڑا ادارہ ہے اور زندگیاں روشن کر رہا ہے.
آپ کی زکات اور عطیات میری طرح کروڑوں مریضوں کو دوبارہ جینے کا حوصلہ دے سکتا ہے.
ایل آر بی ٹی, زندگی میں امید کی کرن.
پور دنیا کا میرے دم سے اندھیرا ہو جائے, ہر جگہ میرے چمکنے سے اجالا.
وا
وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارا آج کا مہمان ہے پاکستان میں آنکھوں کی بیماریوں اور قابل علاج نابینا پن دور کرنے میں کوشاں سب سے بڑا فلاحی ادارہ لیٹن رحمت اللہ بینیولنٹ ٹرسٹ یا ایل آر بی ٹی جو گزشتہ 30 سال میں 3,20,00,000 سے زیادہ پاکستانیوں کی تاریخ زندگیوں میں روشنی رنگوں اور خوشیوں کے اجالے بکھیر چکا ہے اور ایل آر بی ٹی کی نمائندگی کے لیے ہم نے آج کے پروگرام میں دعوت دی ہے ایل آر بی ٹی پاکستان کے چیئرمین نجم الثاقب حمید اور ایل آر بی ٹی کے سب سے بڑے اسپتال کے چیف کنسلٹنٹ ڈاکٹر فواد رضوی کو اور پاکستان بھر میں آنکھوں کے علاج کے 19 ہسپتالوں اور 55 آئی سینٹرز پر مشتمل ادارے ایل آر بی ٹی تک ہر دم رواں ہے زندگی اور اس کے سننے والوں کی رسائی کا ذریعہ بننے والے ہمارے آج کے پاکستانی امریکی مہمان ہیں امریکی ریاست کیلیفورنیا کے ایک ماہر امراض چشم ڈاکٹر اظہر صلاح الدین جو گزشتہ 10 سال سے ادارے کے مریضوں کو اپنی خدمات کا عطیہ دینے کے لیے ہر سال پاکستان کا سفر کرتے ہیں ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameel VOA Urdu گفتگو کو سمیٹتے ہیں اور نجم الدین ثاقب صاحب آپ سے ہمارا آخری سوال یہ ہے کہ آپ پاکستان بھر کے آنکھوں کے غریب مریضوں کے مسائل کو حل کر رہے ہیں اپنے ادارے سے اس ادارے کے اپنے مسائل کیا ہیں اور وہ ان سے کیسے نمٹ رہا ہے ثاقب صاحب
دیکھیے جی یاسمین میں بتاؤں کہ ادارے ہمارے جیسا ادارہ جو ہوتا ہے نا جو کوالٹی کے معیار کو بھی رکھنا چاہتا ہے جو ہر کسی پیشنٹ کو واپس نہیں کرنا چاہتا ود آؤٹ ٹریٹمنٹ اس کا جو مسئلہ ہے نا سب سے بڑا وہ ہوتا ہے ہمیشہ ریسورسز کا کیونکہ ہمارے پاس کوئی انکم تو ہوتی نہیں ہے سوائے احتیاط اور زکوٰۃ کے تو اٹ از ریلی اے کوشچن آف ریسورسز ریسورسز ہمارے جتنے زیادہ ہوں گے ہم زیادہ لوگوں کو جہاں ہم اپنا زیادہ اور وسیع کر سکیں گے اور لوگوں کو اپنی ٹریٹمنٹ فیسلٹیز کا مستفید کر سکیں گے تو دیٹ از ا بیسک تھنگ دی ادر پرابلم دیٹ وی ہیو از آبویسلی ریٹینشن آف آر اسکن اسٹاف اس میں ہمارا پاکستان کے اندر تو اتنا مسئلہ نہیں ہوتا لیکن جب باہر سے ریکروٹمنٹ ٹیمز آتے ہیں خاص طور پہ اریبین گلف سے تو وہ ہمارے بہت سارے اچھے اچھے ڈاکٹروں کو لے کے لے جاتی ہیں کیونکہ جو پیکیجز وہاں ملتے ہیں وہ ہمارے یہاں آبویسلی پاکستان میں وہ پیکیجز تو نہیں ملتے تو سو یہ دو مسائل ہیں باقی تو اللہ کا بہت کرم ہے
ڈاکٹر فواد رضوی صاحب دنیا بھر میں ہمارے سننے والوں کو جو اس وقت ہمارا پروگرام سن رہے ہیں اور پاکستان میں کیسے اس ادارے کے مشن میں شامل کرنے کے لیے کچھ کہیں گے اس وقت آپ
میری صرف چھوٹی سی گزارش یہ ہے کہ دیکھیں آئی ٹی فیلڈ جو ہے وہ بڑی تیزی سے گرو کر رہی ہے اور اس کے اندر جو ہے نئی نئی ٹیکنالوجیز نئے نئے انسٹرومنٹ آ رہے ہیں جو کہ بڑے مہنگے ہوتے ہیں اور ان کو ہمیں خریدنا ان کو اکوائر کرنا اس لیے ضرورت ہے کہ اگر وہ نہیں خریدیں گے تو ہم نیا لیٹسٹ بہتر علاج مریضوں کا کر نہیں سکیں گے تو وہ لوگ جو مخیر حضرات ہیں وہ پلیز آگے بڑھیں ہماری ہیلپ کریں اس مد میں تاکہ ہمارا کارنامہ آگے بڑھتا جائے اور صرف ہم یہ نہیں کہ اچھی ٹریٹمنٹ ٹاپ لائن ٹریٹمنٹ دے سکتے
ڈاکٹر اظہر صلاح الدین صاحب جلدی سے آپ بھی کوئی میسج دینا چاہیں ہمارے سننے والوں کو
جی بس میں یہ کہنا چاہوں گا کہ آپ لوگوں کو پتا ہوگا سننے والوں کو پتا ہوگا کہ ہماری جو حکومت ہے پاکستان کی حکومت ہے ان کو تعلیم اور صحت سے کوئی دلچسپی نہیں ہے تو ایل آر بی ٹی کی طرح جو نجی شعبے ہیں نا پرائیویٹ ادارے ہیں انہوں نے یہ خلا کو فل کیا ہے اور اس سے پاکستان کو بہت بہت فائدہ ہوا ہے اور خاص کر کے فواد صاحب اور ثاقب صاحب نے جتنی انہوں نے محنت کی ہے صبح شام محنت کرتے ہیں آپ کو بتائیں گے نہیں لیکن بہت محنت کرتے ہیں تاکہ ایل آر بی ٹی کا جو لیول ہمیشہ سب سے ہائیسٹ معیار پہ رہے تو ان کا بہت شکریہ ادا کرنا چاہتا ہوں
بہت شکریہ ڈاکٹر اظہر صلاح الدین صاحب آج کے پروگرام کو سمیٹنے کا وقت ہوا اپنے سبھی مہمانوں کا شکریہ ادا کرتے ہوئے آج کا پروگرام ختم کرتے ہیں ہماری پروڈیوسر تھیں گل رخ اور انجینئر تھی تیان مل یاسمین جمیل کو اجازت دیجیے خدا حافظ وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارا آج کا مہمان تھا پاکستان میں آنکھوں کی بیماریوں اور قابل علاج نابینا پن دور کرنے میں کوشاں ہم نے مہمان بنایا تھا ایل آر بی ٹی پاکستان کے چیئرمین نجم الثاقب حمید और LRBT के सबसे बड़े अस्पताल के चीफ कंसल्टेंट डॉक्टर फवाद रिजवी को। और पाकिस्तान भर में आंखों के इलाज के 19 अस्पतालों और 55 आई सेंटर्स पर मुश्तमल इदारे LRBT तक हरदम रवा है जिंदगी और उसके सुनने वालों की रसाई का जरिया बनने वाले हमारे आज के पाकिस्तानी अमरीकी मेहमान थे अमरीकी रियासत कैलिफोर्निया के एक माहिर अमराज चश्म डॉक्टर अजहर सलाहुद्दीन, जो गुज़िश्ता 10 साल से इदारे के मरीजों को अपनी खिदमात का अतिया देने के लिए हर साल पाकिस्तान का सफर करते हैं। हमारे मेहमानों के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamramahezindagi और हमारा दूसरा लिंक है facebook.com/yasminjameelvoaurdu।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।